जब परमेश्वरमा मैले विश्वास गरेँ त्यो परिवर्तन चाहिँ मेरो लागि चाहिँ एकदम रियल थियो। अनि 44 वर्ष पछाडि आज पनि त्यस्तै खालको अनुभव आउँछ मलाई क्रिस्चियन विश्वासप्रति आज पनि, किनभने मेरो लागि यो प्रभुको सम्बन्धमा आउनु र अझ येशूको दोस्रो आगमनपछि उहाँको उपस्थितिमा सहभागी उहाँको महिमामा हुने कुराले चाहिँ मलाई एकदमै धेरै उत्कट उत्सुकता र चाहना र आनन्द दिन्छ मलाई, किनभने मेरो त्यसप्रति टोटली भरोसा छ, टोटल भरोसा छ। त्यही कारणले अरू कुनै कुरा मलाई त्यति विचलित पनि बनाउँदैन। संसारमा चाहिने कुराहरू परमेश्वरले दिनुहुन्छ, हाम्रो लागि सबैलाई अति नै आवश्यकता छ संसारिक कुराहरू पनि, तर त्यो कुराहरूको लागि मैले त्यति मेहनत गर्नु नपरे भएर पनि होला, परमेश्वरले सबै कुरा मेरो लागि जुटाइदिनु भयो। अनि मलाई लाग्छ यदि हामीले परमेश्वरलाई पक्का भरोसा गऱ्यौँ र उहाँको वचन अनुसार, उहाँको सत्यता अनुसार, उहाँको अगुवाई बोलावट अनुसार, उहाँको प्रिन्सिपल भन्छ विश्वासको त्यो जुन चाहिँ बाटो छ, त्यस अनुसार तपाईँले पक्का जीवन उहाँलाई दिनुभयो भने तपाईँको आवश्यकता सब उहाँले पुरा गरिदिनुहुन्छ। न नै तपाईँको जीवनमा कुनै डर, त्रास, ओरी, चिन्ता, फिक्री, असन्तुष्टि रहन्छ, किनभने ख्रिस्ट हाम्रो हृदयमा भरपुरीको साथ रहनुहुन्छ। त्यस कारणले हामी सिधै गइहालौँ र तपाईँलाई मेरो उत्साह के छ भनेदेखि, यो तिमोथी हामीले यसरी अध्ययन गर्दै गर्दा अब तपाईँको केही प्रश्न छ भने लेख्नुहोस्, राख्नुहोस्, मलाई सोध्न सक्नुहुन्छ। अनि हामीले गएको हप्ता सिकेको कुरा होइन, अनि एउटा यो विषय भनेको थिएँ सुसमाचार जीवनको प्रतिज्ञा, जुन चाहिँ 2 तिमोथी 1:1 जुन चाहिँ यो दोस्रो तिमोथीको की पद की भर्स भन्छ नि, मुख्य थिम भर्स भन्छ, चाहिँ यहाँ हामी देख्दछौँ। थिम भनेको चाहिँ त्यो पूर्ण व्यवस्था के अरे पूर्ण विषय, त्यसको उद्देश्य लक्ष्य यसले दिन्छ, त्यो भनेको चाहिँ ख्रिस्ट येसुमा भएको जीवनको प्रतिज्ञा, जुन जीवन ख्रिस्ट येसुमा छ त्यसको प्रतिज्ञा, जुन चाहिँ परमेश्वरको इच्छाद्वारा त्यो कुरा भएको छ, अनि त्यो कुरा पुरा गर्नलाई ख्रिस्ट येसुमा पावललाई चाहिँ प्रेरित रूपमा चुन्नु भएको छ, अनि त्यही कुराको आधारमा एउटा प्रेरितको अधिकारबाट रिप्रेजेन्टेटिभ भनौँ न, अब एउटा प्रतिनिधिको रूपबाट लेख्दैछन् उनले, होइन त्यो कुरा चाहिँ हामीले हेरेका थियौँ। त्यसैले जवान तिमोथीलाई पावलको निर्देशनहरू, यो पहिलो तिमोथीमा धेरै शिक्षा दिएको छ, तर यो दोस्रो तिमोथीमा चाहिँ एकदम महत्त्वपूर्ण निर्देशनहरू उनले महत्त्वपूर्ण लागेका कुराहरू, किनभने हामीले अर्को विषय के हेरेका थियौँ भने अब चाहिँ पावललाई आफ्नो जीवनको अन्त हुनेको छनक मिलेको छ, अब चाहिँ ऊ धेरै संसारमा रहँदैन भन्ने उसलाई थाहा छ, त्यही कारण उसले चाहिँ अब परमेश्वरको आत्माले भनौँ उसलाई चाहिँ उसको ठाउँमा तिमोथीलाई जिम्मेवारी सुम्पेर मण्डलीको अगुवाको सेवकाईको ऊ जाँदैछन्। इन्ट्रेस्टिङ के हुन्थ्यो भने त्यसपछि उनी गएपछि अब तिमोथीले कसरी यो मण्डलीहरूलाई अगाडि बढाए, त्यसको एउटा अध्ययन हामीले मण्डली इतिहासमा त्यो कुराहरू सिक्न सक्छौँ। सो तिमोथीको समयमा यो चाहिँ एकदमै महत्त्वपूर्ण थियो, अनि त्यो शिक्षा जुन पावलले दिएका छन्, किनभने उनलाई चाहिँ यो एउटा अगुवाई, एउटा निर्देशन, एउटा के भन्छ एउटा काउन्सिल, एउटा सल्लाह चाहिएको थियो, जुन सल्लाह आज तपाईँ र मेरो लागि पनि एकदमै महत्त्वपूर्ण छ। त्यो त्यसको हिसाबले हामी हेरिरहेको थियौँ। अनि त्यसपछि मैले तपाईँलाई यो 4 पोइन्ट भनेको थिएँ, अनि यो चारवटा पोइन्टमा पहिलो पोइन्ट हामीले यो सुरुकोमा हेरेका थियौँ। यसमा चारवटामा पहिलो चाहिँ सत्यको रक्षा। त्यसैले यो वास्तवमा विश्वासी विशेष गरी अगुवाहरूलाई हामी चाहिँ परमेश्वरको वचन सत्यताको रक्षा गर्नु हाम्रो चाहिँ जिम्मेवारी हो भन्ने कुरा बुझ्ने कमै छन्। सत्यको रक्षा गर्दाखेरि के हुन्छ? असत्य कुराको त कुनै पनि छनक दिनु हुँदैन नि। जब मान्छेले विश्वास राम्रोसँग गरेका छैन, बोली र जीवनमा फरक छ, सत्यको रक्षा भएन नि। जब मान्छेको अगाडि चाहिँ एकदम पर्फेक्टको विचार देखाउने मुखले बाहिरी रूपमा, भित्र हृदयमा सत्य छैन भने त, भित्र हृदयमा स्वार्थ र सांसारिक अभिलाषा छ भने त के हुन्छ? सत्यको त रक्षा हुँदैन। त्यसकारण त्यो महत्त्वपूर्ण कुरा हामीले हेरेको थियौँ, त्यो सत्यको रक्षा सम्बन्धी कुरामा। त्यसपछि अर्को चाहिँ परम प्रभुमा बलियो बलवान हुने कुरा भयो। अनि अर्को चाहिँ सैतानले ल्याउने पासो र युक्तिहरूबाट बस्नु पर्यो, सुरक्षित रहनु पर्यो। अर्को चाहिँ वचन प्रचार गर्नु पर्यो। यो चारवटा पोइन्ट चाहिँ हरेक, जसरी पावलले तिमोथीलाई दिइराखेका छन्, यो महत्त्वपूर्ण कुरा थियो। अनि यो चारवटा पोइन्ट चाहिँ आजको अगुवाहरूको निम्ति पनि महत्त्वपूर्ण छ भनेर हामी बुझ्दछौँ। त्यसकारणले यो चारवटा कुरामा अस्तिको हप्ता हामीले यो हेरेको थियौँ, यसमा तिनवटा पोइन्ट हेरेको थियौँ। चारवटा कुरामा तिनवटा पोइन्ट हेरेको थियौँ, महत्त्व के अरे सत्यको रक्षा गर्नेमा तिनवटा पोइन्ट, आफ्नो आत्मिक वरदानहरू प्रयोग गर्ने, अनि अस्ति त्यसको बारेमा हामीले हेरेको थियौँ कसरी हामीले आफ्नो आत्मिक वरदानहरू प्रयोग गर्दाखेरि हामीले सत्यको रक्षा गर्छौँ। अनि सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के हुन्छ भनेदेखि, यो वरदान भनेको चाहिँ अब धेरै जस्तो सांसारिक तवरको चाहिँ कुरा के हुन्छ, जसलाई प्रधानमन्त्री कोही छ भने अर्को मान्छे प्रधानमन्त्री हुने तालमा जान्छ, होइन? अनि चर्चमा त्यो चाहिँ छ, 100मा 100 छ। त्यो हुनुको मुख्य कारण के हो भने त्यो पदको होडबाजी अनि यो सबै कुरा हुनुको कारण के छ भने उनीहरू संसारको कुराहरूबाट छुटकारा पाउन नसकेकाहरू, बाइबलका राम्रोसँग नबुझेकाहरू, त्यस कारणले गर्दाखेरि उनीहरू त्यही सांसारिक कुराहरूले नै उनीहरूलाई बाँधिराखेको हुन्छ। त्यसले गर्दाखेरि के हुन्छ भने उनीहरू परमेश्वरले उनीहरूलाई बोलावट के को लागि र वरदान के को लागि दिएको छ भनेर त्यो बुझ्ने फुर्सदै हुँदैन। अब कतिचोटि हाम्रो वरदानहरू मिल्छन्, तर मण्डलीका कतिजना मान्छे हुन्छन् ती सबैलाई वरदान छ, सबैको वरदान एउटै छैन। कुनै पनि वरदान सानो ठुलो हुँदैन। परमेश्वरको वचनमा कोही मान्छे पनि सानो ठुलो हुँदैन। वरदान सबै मान्छेको शक्ति र क्षमता के भन्छ त्यसलाई, प्रतिभा होइन। वरदान चाहिँ पवित्र आत्माको शक्तिबाट हुने कुरा हो। त्यसैले वरदानको प्रयोग गर्ने कुरा मण्डलीको लागि एकदमै महत्त्वपूर्ण छ। अनि अगुवाहरू जब भेट्छन्, छलफल गर्छन्, सल्लाह गर्छन्, यो वरदान कसरी चिन्ने र प्रयोग गर्ने भन्ने कुरामा विश्वासीहरूलाई उनीहरूले फेसिलिटेट गर्नुपऱ्यो, सहायता गर्नुपऱ्यो। अनि इमान्दारपूर्वक यो सबै कुराको बिचमा सिन्सियर भनेको चाहिँ एकदमै के भन्छ, इमान्दार हृदयले विनम्र भएर परमेश्वरको इच्छा खोज्नु पर्यो। दोस्रो धैर्य साथ दुःख सहनु, जुन चाहिँ पावलले दुःख सहिरहेको थिए, भनेको मतलब सत्यको प्रतिपादन गर्दाखेरि, सुसमाचारलाई पछ्याउँदाखेरि, ख्रिस्टको पक्षमा खडा हुँदा झेल नेल पनि खान अवस्था आउन सक्छ, तर धीरज भएर सहने कुरा थियो। अनि पावलले कहिले पनि उनलाई पिट्ने मान्छेप्रति श्राप पनि दिएछ, नै हाम्रो येशू प्रभुले दिए। तर हामीमा त के छ भनेदेखि, विश्वासी विश्वासीकै बिचमा खुट्टा तानातान भइराखेका हुन्छ। त्यही कारणले म तपाईँलाई, हामी के कुराको निचोडमा पुग्छौँ भने, हामीलाई शैतानको आत्माले धेरै परीक्षा दिइराखेको हुन्छ र कतिजना त्यसको पासोमा परिराखेका हुन्छन्। अनि तेस्रो कुरा चाहिँ सही शिक्षाको नमुना पछ्याउने कुरा। सो सत्यको रक्षा गर्ने यो तिनवटा पोइन्ट तपाईँलाई मैले भनिसकेको छु आज, खालि यो तपाईँलाई खालि देखाउन मात्रै म गरिरहेको छु यहाँनिर, होइन? त्यसपछि पावलले तिमोथीलाई निर्देशन दिएको दोस्रो कुरा हामी हेर्दाखेरि, यो यसमा जम्मा चारवटा कुरा छ। त्यसैले आज दोस्रो कुरा मात्रै, परमप्रभुमा बलियो बन अथवा बलियो हो, होइन? परमप्रभुमा बलियो हुने कुरा चाहिँ यहाँनिर छ। परमप्रभुमा कसरी बलियो हुन सकिन्छ? पावलले तिमोथीलाई यो दोस्रो निर्देशनमा के भनेको छ? बलियो हो। अब यहाँ बलियो हुने कुराको बारेमा आज हामी अलिकति अलिकति गहिराईमा, धेरै लामो समय होइन, तर केही कुरा हामी यसको बारेमा अध्ययन गर्छौँ। कसरी बलियो हुन्छ, बलियो हुने कुरा के हो, यो सबै कुराहरू हामी अलिकति परमेश्वरको वचनबाट हेर्ने प्रयास गर्छौँ, किनभने यो परमेश्वरको आज्ञा हो भनेर हामीले हेरिरहेका छौँ। तपाईँ र म, हामीलाई लाग्न सक्छ कि कुनै पनि मानिस आफैलाई कमजोर अवस्थामा पाउँछ भने ऊ कसरी बलियो हुनसक्छ त? हामी त कमजोर छौँ, त्यस्तो लाग्न सक्छ। तर पावलले यहाँ चाहिँ के भन्नु भन्छन् भने, वास्तवमा तिमोथीको बारेमा जो पावललाई थाहा छ, कमजोर थियो तिमोथी, तर बलियो कहाँबाट आउँछ? त्यो बलियो हुने साहस बल क्रिस्चियनलाई कसरी मिल्छ भन्ने कुरा पावललाई थाहा थियो, के अरे तिमोथीले जानेको थियो भन्ने कुरा पावललाई थाहा थियो। भनेको मतलब तिमोथीले यो शिक्षा दिँदै गर्दा, उसले प्रभुमा बलियो हो भन्दै गर्दाखेरि तिमोथीलाई पनि हामी क्रिस्चियनहरूको बल कहाँबाट आउँछ, बलको स्रोत के हो भन्ने कुरा चाहिँ तिमोथी जानकार थिए भन्ने कुरा पावललाई थाहा भएको कुरा हामी परमेश्वरको वचनबाट सिक्दछौँ। यदि तिमोथी कमजोर भयो भने उनलाई थाहा थियो, तिमोथीलाई थाहा थियो कि यो बल कहाँबाट आउने, हाम्रो बल भनेको चाहिँ कहाँबाट आउँछ, हाम्रो हामी कसरी बलियो हुन सक्छौँ। यसरी नै आज हामी जो येशु प्रभुमा विश्वासमा छौँ, येशुलाई पछ्याउँदैछौँ, उहाँको चेला र चेली भएर, हामीलाई पनि प्रभुको चेला चेलीको हिसाबले हामीलाई थाहा हुनुपर्छ, हामी कमजोर हुँदाखेरि, हामी निराश हुँदाखेरि, हाम्रो चिन्ता फिक्री हुँदाखेरि हाम्रो बल कहाँबाट आउने हो, हामीलाई थाहा हुनुपर्छ। यो कुरो आज अलिकति हामी विचार गर्छौँ, अनि यो हेर्दै गर्दा सायद तपाईँहरू कतिजनाको लागि एकदमै राम्रो पाठ आज सिक्नुहुन्छ। म तपाईँलाई चुनौती त होइन, यो उत्साह दिन्छु कि तपाईँको जीवनमा साँच्ची नै त्यो बल, जुन बलले क्रिस्चियन बलियो हुनसक्छ, कसरी भन्ने बुझेर त्यसलाई अभ्यास गर्न सकेको होस्, त्यो आजको मुख्य चाहना हो। यो बल जसले मानिसको कमजोरीमा बलियो बनाउँछ, यो बल चाहिँ परमेश्वरको वचनद्वारा आउँछ। अब यहाँ वचनको बल, बलको कुरा गर्दा बल कहाँबाट आउँछ? परमेश्वरको वचनद्वारा। परमेश्वरको वचन भनेको दुईधारे तरवार भनेर हामी हेर्छौँ, त्यसको अर्कै अर्थ छ, तर परमेश्वरको वचनमा शक्ति छ। यो चाहिँ हामीले पुरानो नियममा उत्पत्तिदेखि नै सिक्छौँ, जब परमेश्वरको वचनको घोषणा हुन्छ, त्यो वचन चाहिँ निशक्ति छैन, त्यसले केही न केही उत्पादन गर्छ, प्रड्युस गर्छ, त्यसै फर्किँदैन। हामीले यसैयाको पुस्तक 55:11 है कति, त्यहाँ पनि सिकेका थियौँ योभन्दा केही समय अगाडि, कि परमेश्वरको वचन जब जान्छ त्यो रित्तै फर्किँदैन, त्यसले चाहिँ केही कुरा उत्तर ल्याउँछ भनेर हामीले सिकेको थियौँ, होइन? त्यसैले बल कहाँबाट आउने चाहिँ क्रिस्चियनको लागि परमेश्वरको वचनबाट। त्यसैले कसरी बलियो हुने भने बारेमा तिमोथीलाई पावलले निर्देशन दिइरहनु खाँचो छैन, तर पनि बलियो हो भनेर तिमोथीलाई भनिरहेको हामीले यहाँ पाउँछौँ। एउटा भनाइ छ, मान्छेले भन्ने गर्छन्, When I try, I fail. When I just trust, when I trust, God succeed. यो एउटा भनाइ, कसले भन्यो त थाहा छैन। मतलब जब म कोसिस गर्छु म असफल हुन्छु, जब म भरोसा गर्छु परमेश्वर सफल हुनुहुन्छ। यो कुरो चाहिँ नबिर्सिनुहोस्। त्यसकारण यहाँनिर बल भनेको परमेश्वर, क्रिस्चियनको बल भनेको परमेश्वर आफैबाट हुने कुरा हो। त्यसले अघि हामीले अस्ति सिकेको वरदान, वरदान भनेको तपाईँ र मेरो शक्ति होइन, तपाईँ र मेरो क्षमता प्रतिभा, जो कतिजना मान्छेले बाजा बजाउन सिकेका छ, भाषण गर्न सिकेका छ, प्रचार गर्न, गीत गाउन जम्मै जम्मै सिकेका हुन्छ, सिपालु हुन्छ, तर उसको आफ्नो क्यापासिटीमा, आफ्नो क्षमतामा गरेका छ भने त्यसको केही शक्ति हुँदैन। तर वरदान चाहिँ पवित्र आत्मा हामीमा भएर मात्रै, त्यो शक्तिबाट आउने मात्रै, त्यसरी चाहिँ वरदानको प्रयोग हुन्छ। त्यसले यहाँनिर क्लियर कुरा के बुझ्नुपर्छ भने, जुन व्यक्ति परमेश्वरमा छ्याट्टै सम्बन्धमा छैन, कस्तो व्यक्ति सम्बन्धमा हुँदैन, जसले पापमा जीवन जिउँछ, जसले लोभ अनगिन्ती पापहरू दिनदिनै ऊ लोभमा डाहामा ईर्ष्यामा दिनदिनै जिउँछ, संसारिक जीवन जो परमेश्वरलाई उहाँको आत्मालाई सन्ताप दिन्छ, त्यस्तो मान्छेमा चाहिँ बल हुँदैन, परमेश्वरको शक्तिले काम गर्दैन, वरदानको उपयोग हुन सक्दैन। सो मान्छेको वरदानको उपयोग हुनलाई पवित्र आत्मामा ऊ भरिनुपर्छ, परमेश्वरसँग सही सम्बन्धमा हुनुपर्छ। त्यो हुनु भनेको चाहिँ पहिलो कुरा के हो, पश्चतापी हृदय। पश्चतापी भनेको चाहिँ खराबी र पापको कर्म त्यो बाटै त्यागिसकेर येसुको मार्गतिर, येसुको बाटोमा पुरा हृदयले पछि लाग्ने व्यक्ति। त्यसरी पछि लाग्दाखेरि चाहिँ संसारिक र स्वार्थी कुराहरू जो हामी धेरै जस्तो मान्छेमा हुनसक्छ, त्यो कुरा चाहिँ उसले मुख्य कुरा मानेको हुँदैन, त्यो कुरो त्यागेको हुन्छ। वास्तवमा क्रिस्चियन जीवन जिउने तरिका चाहिँ यही हो, जब हाम्रो भरोसा पूर्ण रूपमा परमेश्वरमा गर्छौँ, हामी हाम्रो आफ्नो क्षमतामा नभइकन, आफ्नो क्यापासिटीमा नभइकन, हामीले भरोसा गरेको परमेश्वरको शक्ति र सामर्थ्यमा हामी जिउन थाल्छौँ। त्यसकारणले हाम्रो सफलता चाहिँ परमेश्वरको सफलता, परमेश्वर हामीमा सफल, उहाँ सफल हुनुहुन्छ। त्यसैले कुनै पनि विजयी क्रिस्चियन जीवन भनेको येशु ख्रिस्त अथवा परमेश्वर पवित्र आत्मामा जिएको, उहाँको सफलतामा जिएको जीवन हो। त्यसैले क्रिस्चियन जीवन भनेको ख्रिस्टसँग, ख्रिस्ट जिएको जीवन। वास्तवमा इजरायलीहरूलाई यो शिक्षा परमेश्वरले मोसाद्वारा येशुलाई दिनुभएको थियो। तिमोथीलाई यो शिक्षा बाइबल के अरे बालककालदेखि नै उसको हजुरआमाले सिकाएको थियो, किनभने उनीहरू चाहिँ यहुदी हिब्रूहरू थिए। अनि हिब्रूहरूको बारेमा तपाईँलाई मैले अस्ति पनि भने कि व्यवस्थाको पुस्तकमा 6 अध्यायमा, होइन व्यवस्था 6मा, परमेश्वरको वचन आफ्नो के भन्छ सधैँ आफ्नो हृदयमा राख्ने कुरा, त्यो परमेश्वरलाई प्रेम गर्ने कुरा चाहिँ सधैँ आफ्नो हृदयमा राख्ने कुरा हामीले गर्नुपर्छ। त्यसैले परमेश्वरको त्यो आज्ञा जो छ, परमेश्वरलाई प्रेम गर्नुपर्ने, उहाँलाई पहिलो स्थान दिनुपर्ने, त्यो कुरा चाहिँ सबभन्दा मुख्य बनाउनु पर्ने, त्यो कुराहरू चाहिँ सम्झना होस् भनेर विभिन्न किसिमको भौतिक, जस्तो ढोकाको पोस्टमा लेखिने, हातमा नारीमा लेखेर झुन्ड्याउने विभिन्न किसिमको तरिका त्यहाँ अप्नाएको भनेर हामीले त्यहाँ व्यवस्थाको पुस्तकमा नै पढ्छौँ। हिब्रूहरू, हिब्रू भाषामा शमा भन्छ, परमेश्वरको वचन। त्यसैले यो वचनको कुरामा हामी यो नयाँ नियमको के भन्छ त्यसलाई, हामी इभान्जेलिकल भन्छौँ हाम्रो हामीहरूलाई, कतिचोटि चाहिँ यो अब कोही कोही मान्छे जो परमेश्वरमा विश्वास गर्छ, उसको परिवर्तन, उसको नयाँ जन्म उसलाई थाहा हुन्छ, उसले वचनप्रति, तर सबै मान्छे चाहिँ त्यसको भन्दा पनि उसको अलिक पछि पछि बिस्तार बिस्तारो चाहिँ वाटर डाउन भएको पाउँछौँ क्या। त्यही कारण हामीले जहिले पनि कुनै व्यक्तिको, कुनै पास्टरको उदाहरण पछ्याउने होइन, यद्यपि हामीलाई उनीहरूले शिक्षा दिनुपर्छ, हामी जहिले पनि परमेश्वरको वचन सिधै अध्ययन गर्नुपर्छ, परमेश्वरसँग सिधै समय बिताउनुपर्छ, परमेश्वरसँग सिधै पश्चाताप गर्नुपर्छ, दिनदिनै परमेश्वरलाई हामीले आफ्नो जीवनमा लिनुपर्छ। यो एकदमै महत्त्वपूर्ण कुरा छ। त्यसैले तिमोथीलाई यो शिक्षा बाल्यकालदेखि सिकायो, यहोशूको, यहोशूमा जब के भन्छ पुरानो नियममा चाहिँ येशूको पुस्तकमा तपाईँलाई थाहा छ, मिश्र देशदेखि मोसाको अगुवाई नेतृत्वमा इजरायलीहरूलाई निकालेर ल्याइसकेपछि अब प्रतिज्ञाको मुलुकमा प्रवेश गर्नु अघि मोसालाई चाहिँ त्यहाँ प्रवेश गर्ने अधिकार के अरे अनुमति हुँदैन, किनभने उनले एउटा पाप गरेका हुन्छन्, त्यसले गर्दा उनी चाहिँ शारीरिक रूपमा प्रतिज्ञाको मुलुकमा जान सक्दैनन्, उनीहरू चाहिँ कनानमा पुग्नुभन्दा अगाडि उनी बित्छन्, होइन। तर त्योभन्दा अगाडि परमेश्वरले मोसाद्वारा यो वचन दिनुहुन्छ, जो येशूलाई परमेश्वरले दिनुभएको वचन छ, त्यो चाहिँ येशू 1 अध्यायको 6 पद 9 पद 5 पद। यहाँ बलियो र साहसी हुने कुरा एउटा आज्ञाको रूपमा, साहसी हुने र बलियो हुने कुरा चाहिँ एउटा आज्ञा पालन गर्ने कुरा छ बाइबलमा, त्यो कुरा छ। तपाईँलाई त्योभन्दा पहिला एक दुईवटा कोट म पढ्न चाहन्छु, यो मैले अनुवाद गरेको छैन, अङ्ग्रेजीमा नै छ, जोन मकार्थर तपाईँले सुन्नु भएको छ, सो मेनी पिपल ओपन अ बाइबल एन्ड दे आर बिङ टट टु लिसन फर द भोइस अफ गड टु ट्राई टु हियर वाट गड इज सेङ टु देम थ्रु देयर बाइबल. यहाँनिर के छ, बाइबल खोल्ने बित्तिकै त्यो परमेश्वरको आवाज सुन्ने हो, अनि बाइबलद्वारा चाहिँ परमेश्वरले के भन्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ उनीहरूले ध्यान दिएर सुन्नु पऱ्यो. आई विल टेल यु वाट ही इज सेइङ, पुट योर हेड डाउन, लुक एट द वर्ड्स एन्ड रिड देम, द्याट इज वाट ही इज सेइङ. भनेको मतलब परमेश्वरको वचन पढ्दाखेरि नै हामीले परमेश्वरलाई आदर दिएर टोटल नम्रतामा पुरो हृदयले परमेश्वरले मलाई यो वचनमा के दिँदै हुनुहुन्छ भन्ने विचार सोचेर हामीले बाइबल पढ्नुपर्ने हुन्छ, न कि त्यो बाइबल पढ्दाखेरि सुन्ने मान्छेहरूलाई प्रभाव पार्ने किसिमले. धेरै मान्छेहरू के विचार गर्छन्, मैले एकदम राम्रो राम्रो शब्द बोल्छु, मैले राम्रो प्रचार गर्छु, मैले म त एकदम जहीँ पनि मान्छेलाई के छन् त्यो त्यो घमण्डको कुरा नै बढी आउँछ. तर परमेश्वरको अगाडि उहाँको वचन पढ्दाखेरि घमण्ड गर्ने फुर्सद हुँदैन, त्यहाँ त थरथर काम्ने कुरा हुन्छ, हृदयदेखि सिन्सियर हुनुपर्ने कुरा हुन्छ, अनि त्यो कुरा हामीले विचार गर्नुपर्छ. त्यस कारणले पावर इज इन गड्स वर्ड, नट इन प्रोग्राम ओर टेक्निक्स. त्यसैले कतिचोटि तपाईँलाई मैले भनेको छु, मण्डलीको आराधना स्तुतिको अगुवाईको यो सबै कुराहरूमा हामीले धेरै ध्यान दिनुपर्छ. यो देखाउने प्रोग्रामको रूपमा भन्दा पनि परमेश्वरलाई आदर दिने एउटा साँचो हृदयमा समर्पित हुने यस्तो कुरा हुनुपर्छ. हरेक मान्छेले त्यो परमेश्वरको उपस्थितिलाई आदरपूर्वक थाहा गर्नुपर्छ, विनम्र भएर आफैलाई नम्र बनाएर परमेश्वरको अगाडि जानुपर्ने हुन्छ. त्यस कारणले परमेश्वरको वचनको शक्ति चाहिँ त्यो कति राम्रो प्रकारले गाएको गीत, कति राम्रो प्रकारले बजाएको हो, यद्यपि त्यो पनि राम्रै हो, त्यो सबै टेक्निक त्यो सबै कुराहरूमा छैन, तपाईँहरू हृदय र परमेश्वरको उपस्थिति अनि त्यहाँ कसरी तपाईँ समर्पित हुनुहुन्छ, उहाँको वचनलाई कसरी लिनुहुन्छ. एकजना मान्छे एन्टोन केखब, चेखब भन्छ कि केखब भन्छ, यो रसियन मान्छे हो, यो चाहिँ ड्रामिस्ट भनेको चाहिँ ड्रामा लेख्ने यो लेखक हो. यो धेरै तपाईँले वास्तवमा तपाईँले गुगलमा खोज्नुभयो भने उसको बारेमा पाइन्छ. त्यो बेलामा रसियन अर्थोडक्स भन्छ त्यहाँको चर्चहरू, अब विभिन्न किसिमको खालि त्यही टेक्निक र प्रोग्राम र चलनमा बढी गएको थियो, सत्यता र त्यो परमेश्वरको कुरामा थिएन. अनि अहिले पनि एउटा कुरा के हुन्छ, कहिलेकाहीँ मान्छेहरूले परमेश्वरलाई चाहिँ एउटा व्यक्तिको रूपमा र एउटा सम्बन्धको रूपमा लिनुभन्दा कार्यक्रम र यो भन्छ नि हिन्दूहरूले कर्मकाण्डी भनेर, क्रिस्चियनहरूमा पनि यो कर्मकाण्डी आउन सक्छ. हामी खालि प्रोग्रामलाई बढी ध्यान दिन्छौँ, हामी पवित्रतालाई कम ध्यान दिन्छौँ. अनि यो यो यसको उदाहरण छेकअप एन्टोन छेकअप भन्ने चाहिँ सिन्सियर रहेछ, अनि त्यसले गर्दा ऊ चाहिँ आफ्नो बाउ क्रिस्चियन थियो, उसले चाहिँ त्यस्तै एकदम डिसिप्लिन अनुशासित जबरजस्ती विश्वास गर्ने कुरामा हुर्किँदै गएपछि पछि झन्नै झन्नै नास्तिक भएको. तर यसको एकदमै फेभरेट भनेको चाहिँ लियो टल्स्टाय, ऊ चाहिँ एकदमै राम्रो क्रिस्चियन हो, अनि पछि पछि मर्ने मर्ने बेलातिर चाहिँ उसले क्रिस्चियनिटीलाई नै विश्वास गरेको छ एकदमै. त्यो त्यो मान्छेले भनेको एउटा शब्द मैले तपाईँलाई भनिरहेको छु, नलेज इज अफ नो भ्यालु अनलेस यु पुट इट इन्टु प्र्याक्टिस. अब यहाँ प्र्याक्टिसमा ज्ञानलाई लगाउनु भनेको कुराको अर्थ चाहिँ फेरि अर्कै छ, केलाई चाहिँ. त्यसैले हरेक व्यक्तिको व्यक्तिगत सिन्सियरिटी भन्छ नि, सिन्सियर विदाउट व्याक्स, होइन, इमान्दारता साथ वचनलाई पालन गर्ने कुरा महत्त्वपूर्ण छ. त्यस कारणले त्यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ. त्यसैले सबभन्दा ठुलो कुरा भनेको चाहिँ परमेश्वरलाई पहिलो स्थान दिने कुरा नै हो, होइन, परमेश्वरको वचनलाई पहिलो स्थान दिने कुरा नै हो. त्यसकारण तपाईँलाई मैले यसुको कुरा अघि भनेको थिएँ, बलियो हुने कुरा, आजको मुख्य विषय चाहिँ पावलले तिमोथीलाई परम प्रभुमा बलियो हो भनेर जुन आज्ञा दिएका छन्, हामी कसरी बलियो हुनसक्छ, हाम्रो बल कहाँ छ भन्ने हामीले हेरिराख्दै गर्दाखेरि तपाईँलाई मैले पुरानो नियममा यो कुरा, परमेश्वरको वचनको कुरा पढ्न चाहन्छु। यहोशू 1:6 मैले अघि नै ब्याकग्राउन्ड भनिसकेको छु, परमेश्वरले मोसद्वारा बोल्नु भएको यहोशूलाई। यहाँनिर के छ? बलियो र खुब साहसी बन, किनकि मैले तिनीहरूका पिता पुर्खालाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैँले तिनीहरूलाई अगुवाई गर्नेछस्। कसलाई? यो यहोशूलाई भनिरहेको छ, होइन? त्यस कारण बलियो र साहसी हो। अनि यहाँनिर तपाईँलाई 9 पद, तँलाई मेरो आज्ञा छ, बलियो र खुबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि परम प्रभु तेरा परमेश्वर तेरो साथमा हुनुहुनेछ। अनि यसु 1:5 पद फेरि हेरौँ, यहाँनिर परमेश्वरले के भन्नुहुन्छ? तेरो जीवनभरि तेरो सामुन्ने कोही पनि खडा हुन सक्ने छैन। यो परमेश्वरको प्रतिज्ञा हो, तेरो सामुन्ने कोही खडा हुन सक्ने छैन। जसरी म मोसासँग रहेँ त्यसरी नै म तँसित रहने छु, म तँलाई छोड्ने अनि त्याग्ने छैन, तँलाई त्याग्ने छैन। त्यस कारण बलियो र साहसी हो, तँलाई मेरो यो आज्ञा छ। त्यस कारणले यहाँनिर मुख्य विषय के हुन्छ भने नि, यो साहसी हुने, बलियो हुने कुरा चाहिँ एउटा आज्ञा हो, मान्नुपर्ने। तपाईँलाई कहिलेकाहीँ बलियो जस्तो लागेन पनि तपाईँले मान्नु पर्यो, पालन गर्नु पर्यो, परमेश्वरको आज्ञा हो। यो कुरा सबभन्दा महत्त्वपूर्ण कुरा हो, किनभनेदेखि आफै बलियो भएर आउँदैन, आफै साहस आउँदैन। तपाईँले साहसी हुने, बलियो हुने कुरालाई पालन गर्दाखेरि ज्ञान पर्यो, त्यसलाई लागू गर्नु पर्यो, त्यसमा भरोसा गर्नु पर्यो। परमेश्वरको वचन हाम्रो शक्ति किन हुन्छ भनेदेखि, परमेश्वरको वचन भनेको चाहिँ परमेश्वरको भोइस हो, उहाँको आवाज हो। त्यसमा जब हामी भरोसा गर्छौँ, परमेश्वरको शक्तिमा भरोसा गर्छौँ, त्यस कारण परमेश्वरको वचन हाम्रो शक्ति हो। त्यसले हाम्रो बल दिने कुरा चाहिँ परमेश्वरको वचन हो, किनभने परमेश्वरले जे बोल्नुहुन्छ त्योभन्दा दाहिने बायाँ केही हुनेवाला छैन। परमेश्वरले जे भन्नुहुन्छ त्यो कुरा पुरा हुनेवाला छ। त्यसैले दोस्रो तिमोथीमा पावल तिमोथीलाई निर्देशन दिँदै गर्दाखेरि प्रभुमा बलियो हो भन्ने कुरा चाहिँ, बलियो हुनुको मतलब चाहिँ, पावलले 3 कुरा यसमा पनि हामी बलियो हुने कुराको बारेमा 3 कुरा पावलले यहाँ सिकाएका छन्। बलियो हुने, परम प्रभुमा बलियो हुने, कसरी बलियो हुन सकिन्छ भन्ने कुरामा हामीले 3 कुरा हेर्न सक्छौँ। अनि यहाँ तिमोथीमा 3 उदाहरण खास भन्दाखेरि चाहिँ शब्दचित्र भन्छ, कुनै कुरा यस्तो शब्दहरू हुन्छ, त्यो शब्दले चाहिँ पुरै एउटा चित्र, एउटा चरित्र देखाउँछ। त्यसैले यहाँनिर पहिलो चाहिँ सिपाही भन्ने बित्तिकै तपाईँलाई सिपाही के कुरा याद आउँछ? सिपाही भनेको अरूभन्दा फरक व्यक्ति हो, उसको लक्ष्य फरक छ, उसको समर्पणता फरक छ, उसको हरेक कुरा, उसको जीवन फरक छ, उसको सङ्घर्ष, इमान्दार, डिसिप्लिन, हरेक कुरा आउँछ। सिपाही भन्ने बित्तिकै असल सिपाही भन्दाखेरि त झन् धेरै कुरा आउँछ। त्यस कारण यहाँनिर के छ? पहिलो चाहिँ बलियो बन भन्दाखेरि सिपाही जस्तै बलियो हो भन्ने पहिलो कुरा छ। दोस्रो कुरा, एक खेलाडीको रूप त्यहाँनिर शब्दचित्र छ, खेलाडी जस्तै बलियो हो। तेस्रो कुरा, किसान जस्तै बलियो हो। यो कुरा चाहिँ 2 अध्याय, पहिलो दोस्रो तिमोथी 2 अध्यायमा पावलले सिकाएका छन्। अब पहिलो चाहिँ सिपाहीहरू जस्तै बलियो हो भन्ने कुरामा चाहिँ, सिपाहीहरूको बारेमा विचार गर्दाखेरि पहिलो पावलले हामीलाई भनेका छन्, सिपाहीहरू जस्तै बलियो साहसी हो। येशु ख्रिस्टको एउटा असल सिपाही जस्तै हामी सँगसँगै, उहाँ सँगसँगै दुःख भोगमा एकदमै सहनशील र धीरज भएर सहभागी हुनुपर्छ। दुःख भोग भनेको चाहिँ सफरिङ भन्ने कुरा छ। पावलको जीवनमा दुःख भोग थियो, तर त्यो दुःख भोगलाई उसले चाहिँ एउटा आशिषको रूपमा लिएको थियो, किनभनेदेखि प्रभुले दुःख भोग्नु भएको थियो। अनि हामी पनि पक्का क्रिस्चियन हुँदाखेरि अथवा परमेश्वरको विश्वासलाई सही प्रकारले अपनाउँदाखेरि, कोही मान्छेसँग संसारिक मूर्ति पूजाका, संसारको विचारका कुराहरूको अगाडि खडा हुँदाखेरि हामी अरू मान्छेसँगै मिल्न सक्दैनौँ, त्यसकारण नमिल्ने बित्तिकै के हुन्छ, उनीहरूसँग हाम्रो समस्या हुन्छ, उनीहरूले हामीलाई दुःख दिन थाल्छ, विरोध गर्न थाल्छ, हामीलाई धेरै किसिमका सतावट आउन सक्छ। तर त्यो सतावट आए पनि यहाँ भन्न खोजेको कुरा के छ, हामीले धीरजसँग त्यो दुःख भोग्न तयार हुनुपर्छ। अनि यहाँ एउटा महत्त्वपूर्ण कुरा तपाईँ मैले सिक्नुपर्ने कुरा के छ भने नि, क्रिस्चियनहरूले प्रभुको विषय वचनअनुसार जिउँदाखेरि, जस्तो उदाहरणको लागि चाहिँ शत्रुलाई पनि प्रेम गर्नु, छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु भन्ने वचन छ नि, हाम्रो विरोध गर्ने शत्रुलाई हामीले कसरी प्रेम गर्न सक्छौँ? जो मान्छेले हाम्रो रात दिन खोइरो खनिरहेछ, जहिले पनि उसले हामीलाई भत्काउने काम गरिरहेछ, हाम्रो विरुद्धमा कुरा गरिरहेछ, हाम्रो विरुद्धमा मान्छेहरू भड्काइरहेछ, कतिचोटि तपाईँलाई थाहा पनि हुन्छ, तपाईँले कसरी प्रेम गर्ने? त्यो एउटा सङ्घर्षै हुन्छ नि। त्यो गर्नु भनेको तपाईँको लागि एकदम कठिन दुःख भोग जस्तै हुन्छ। तपाईँले चाहिँ कहिले पनि प्रतिपादै गर्नुहुन्न, कहिले पनि त्यो त्यस्तो गर्ने मान्छेको निम्ति खराबी केही पनि गर्नुहुन्न, सहनुहुन्छ र अझै तपाईँ पवित्र प्रेम देखाउनुहुन्छ। यो ख्रिस्टको जीवन हो, यस्तो कुरा गर्ने मान्छे चाहिँ क्रिस्चियन हो। यो कुरालाई हामी धेरै क्रिस्चियनहरूले यसरी बुझ्या छैनौँ, त्यही कारणले तपाईँले क्रिस्चियनहरूको बिचमा मुद्दा झगडा सबै देख्नुहुन्छ। अनि जो मान्छे यो क्रिस्चियनहरूको बिचमा मुद्दा झगडा गरिरह हुन्छ नि, त्यसले परमेश्वरको वचन बुझ्या छैन, किनभने परमेश्वरको वचनमा त्यस्तो छैन। यहाँसम्म कि क्रुसमा टाङ्नीको लागि पनि क्षमा दिएर प्रार्थना गरेर हुन्छ, आफ्नो ज्यानै लिनलाई। स्टिफनसलाई हेर्नुहोस् न, परमेश्वरको वचनमा कहाँनिर छ कि क्रिस्चियनहरूले उनीहरूलाई दुःख दिनेहरूलाई पनि फेरि उल्टा दुःख दिया छन्? त्यसकारण तपाईँले विचार गर्नु, जसले तपाईँलाई मन नपर्नेको लागि दुःख दिनुहुन्छ, अझ कतिजना मान्छेहरू त मन नपर्नेसँगै सम्बन्ध छैन, अरू मान्छेप्रति डाहा गरेर, घमण्ड गरेर, अरूको बारेमा उसलाई भलाइ भएको देख्न नचाहेर भित्रभित्रै उसको लागि खोइरो खन्ने काम गरिरह हुन्छ। तपाईँलाई थाहा हुनुपर्छ त्यस्तो गर्ने मान्छे शैतानको नोकर हो, परमेश्वरको होइन। त्यो त स्वभावले फलले देखाउँछ, त्यो कुराबाट पश्चाताप गर्न नसक्नेले प्रभुलाई पछ्याएको हुँदैन। हामीले जे पनि गर्न सक्छौँ, त्यही कारण म भन्ने गर्छु नि, मण्डलीमा जाने, मण्डलीमा पास्टरकै पदमा रहने मान्छे स्वर्ग नजानु सक्छ, किनभने उसको जीवनमा भित्र के भइरहेको छ, यो सबभन्दा महत्त्वपूर्ण, त्यो तपाईँ र मैले आफैले मात्रै जान्न सक्ने कुरा हो। त्यस कारणले एक सिपाही सिपाही जस्तो होइन, वास्तवमा सिपाही सिपाही भन्ने बित्तिकै सिपाहीको सेवा गर्ने कोही पनि संसारिक टन्टामा अल्मलिँदैन, सिभिल फेयरमा अल्मलिँदैन। एक सिपाहीको मुख्य उद्देश्य हुन्छ कि कसरी उसको अफिसर हुन्छ, सिपाहीको जहिले पनि आफूभन्दा माथिको अगुवा हुन्छ, अफिसर हुन्छ, क्याप्टेन हुन्छ। तपाईँमध्ये कतिजना, हाम्रो हरिभाइ पनि सिपाहीमा भाग लिनु भएको होला, त्यहाँ त आफूभन्दा माथिको कमान्डको त जे पनि मान्नुपर्ने हुन्छ, नमान्दाखेरि त समस्या हुन्छ, त्यहाँ त एउटा कडा नियम हुन्छ। तपाईँ र मेरो कमान्डर येसु हुनुहुन्छ, उहाँले एउटा कुरा भनिराख्नु भएको छ, हामी चाहिँ भित्रभित्रै संसारिक कुरा गरेर हिँड्यौँ भने के होला, खतरनाक कुरा हो नि, होइन? त्यस कारणले आफ्नो कमान्डलाई, कमान्डिङ अफिसरलाई खुसी बनाउनु मात्र उसको उद्देश्य हुन्छ। त्यस कारण तपाईँलाई म यो सिपाहीको बारेमा तिमोथीलाई पावलले भनेको दोस्रो तिमोथी 2:3-4 पदमा के छ, ख्रिस्ट येशूमा असल सिपाही झैँ दुःख भोगमा हामीसँग सहभागी हो। ख्रिस्ट येशूमा असल सिपाही झैँ दुःख भोगमा सहभागी हुने, पावल जस्तै दुःख भोगमा सहभागी हुने भनेको के हुन्छ भने, जब तपाईँले सुसमाचारलाई र परमेश्वरको वचनलाई पुरा जीवनमा लगाउनुहुन्छ भने अरू मान्छेहरूसँग तपाईँ फरक हुनुहुन्छ, त्यसकारण मान्छेबाट दुःख आउन थालिहाल्छ, तपाईँको आफ्नै इच्छाभन्दा विपरीतको काम गर्नुपर्ने हुन्छ, आफ्नो स्वार्थी इच्छा त्याग्नुपर्ने हुन्छ। तर यहाँ पावलले के भन्छन्, त्यस्तो दुःख भोग्नु पनि तयार भयो, हामीसँग सहभागी भयो, जसरी सेनामा भर्ना भएको सिपाही अरू धन्दामा अल्झँदैन। तर आजको क्रिस्चियनहरू के हुन्छन्, क्रिस्चियन भए छ तर धन्दा चाहिँ सांसारिक छ, यो कुरो छ भने पश्चाताप गर्ने मौका छ, पश्चाताप गरेन भने चाहिँ फेरि मौका आउँदैन, हामी ख्रिस्टको भएका हुँदैनौँ, किनकि त्यस्तो सिपाही असल सिपाहीलाई चाहिँ उसलाई भर्ना गर्ने अथवा कमान्डिङ अफिसर भनौँ न, सन्तुष्ट पार्नु नै उसको लक्ष्य हुन्छ। उसको मुख्य उद्देश्य भनेको चाहिँ आफूलाई जसले कमान्ड गर्छ त्यसको इच्छा पालन गर्ने। त्यसकारणले एउटा सिपाही सम्पूर्ण रूपले उसको पाखण्डी के उसको कमान्डिङ अफिसर र उसको मिसन, मिसन भनेको चाहिँ उसको काम के हो त्यसमा पूर्ण समर्पण भएको हुनुपर्छ। यसरी समर्पित नभएको सिपाही आफ्नो मिसनमा सफल हुन सक्दैन। सफल सिपाहीमा डेडिकेसन भन्छ नि, डेडिकेसन भनेको चाहिँ पुरा त्यो कमिटमेन्ट, अनि उसमा एउटा बहादुरीपन हुन्छ, अनि तब मात्र उसले त्यो इनाम प्राप्त गर्न सक्छ। त्यतिखेर उसले हामीले कहिलेकाहीँ यो ब्रिटिस गोर्खाको सिपाहीहरूले कसरी आफ्नो ज्यान फालेर लडेको हुन्छ नि, उनीहरू धेरैचोटि सफल भएर चाहिँ इन तकमा पाएको हुन्छ नि होइन। यदि हामी हाम्रो इच्छा र लक्ष्यमा अरू कुराप्रति बरालिएका छौँ भने हामी कसरी ख्रिस्टलाई पछ्याउन सक्छौँ? ख्रिस्टलाई पछ्याउने व्यक्ति संसारिक अरू खालको कुराहरूमा अल्मलिनु सक्दैन, होइन। जब प्रभुले चेलाहरूलाई मेरो पछि लाग भन्नुभयो, पत्रुस र मत्ती अनि अरू 12 जना चेलाहरू होइन, अनि हामीले त्यसको बारेमा यो चेलापनमा हामीले हेरेका थियौँ सबै। जब मत्तीलाई यसु प्रभुले भन्नुभयो मेरो पछि लाग, उसले सबै कुरा छोड्यो, उसले त्यो चन्दा उठाउने कुरा, उसको काम, उसको सब कुरा छोड्यो। त्यस्तै पत्रुसलाई भन्नुभयो उसको माछा मार्ने जाल सब छोड्यो। अब यहाँनिर हामीले अध्ययन गरेका थियौँ पत्रुसले चाहिँ फेरि फर्केर उसको माछा मार्ने काममा गयो, तर मत्ती कहिले आफ्नो फेरि पुरानो काममा गएन, किनभने त्यो पुरानो काम उसले गर्न मिल्ने थिएन। अब त ऊ ख्रिस्टको चेला भयो, प्रेरित भयो, अब परमेश्वरको मान्छे भयो, त्यो त गलत काम थियो। तर कतिजना क्रिस्चियनहरू पुरानो काम छोडेकै छैन, तर पुरानो काम संसारिक परमेश्वरको विरुद्धको काम हो त्यो पनि गरिरह हुन्छ। त्यसकारण हामीले विचार गर्नुपर्छ। त्यसैले प्रभुमा बलियो हुन चाहन्छौँ भने एउटा सिपाही जस्तै हामीले पूर्ण डेडिकेटेड, पूर्ण समर्पित भएर ख्रिस्टको पछि लाग्नुपर्ने हुन्छ। सिपाहीको कुरा हामीले हेऱ्यौँ। अब दोस्रो कुरा चाहिँ एउटा खेलाडी, खेलाडी जस्तै बलियो हो। अनि खेलाडी चाहिँ कुनै पनि मानिस खेलाडीको रूपमा खेलमा प्रतिस्पर्धा गर्न चाहन्छ भने उसले त्यो खेलमा विजयी भएर इनाम तकमा पाउनलाई कति धेरै कुराहरू गर्नुपर्छ। पहिलो कुरा त उसले आफैलाई तयार गर्नुपर्छ, आफ्नो शरीर त्यसमा फिट गर्नुपर्छ ताकि ऊ चाहिँ खेलमा क्वालिफाइड हुन्छ। अर्को कुरा, खेलमा क्वालिफाइड हुनलाई चाहिँ जुन खेल खेल्न लागेको हो त्यसको धेरै नियमहरू हुन्छ, त्यो नियम विपरीत उसले गर्न सक्दैन। यदि नियम विपरीत गयो भने डिस्क्वालिफाइड हुन्छ। त्यसैले त्यो खेलको विशेष नियमको परिधिमा रहेर उसले त्यो खेलमा योग्यता हासिल गर्छ, सहभागी भएर, अनि ऊ आफ्नो समर्पणतामा पुरा के भन्छ डेडिकेट भएर, समर्पित भएर, पुरा होसियारी साथ त्यो खेलमा प्रतिस्पर्धा गर्छ, अनि उसले त्यसमा विजय हासिल गर्छ। दोस्रो तिमोथी 2:5 खेलाडीको बारेमा, प्रतियोगितामा नियम बमोजिम भाग नलिएसम्म कुनै खेलाडीले पनि इनाम पाउन सक्दैन। त्यसकारण त्यो इनाम पाउने खेलाडीको लागि के हो, त्यो खेलको लागि पहिलो कुरो त सत ठिक हुनु पऱ्यो, फिट भन्छ नि। दोस्रो कुरो त्यसको नियमहरू ठिकसँग पालन गर्नु पऱ्यो, होइन। त्यो नियमअनुसार छैन भने उसले त्यसमा सफल हुन सक्दैन। अनि पावल भन्छन् प्रभुमा बलियो हुन ख्रिस्टका चेलाचेलीहरू चाहिँ जसले ख्रिस्टलाई पछ्याउँछौँ अनुशासित हुनुपर्छ। अनुशासित हुने विषयमा यो सर्टकट भन्छ, सर्टकट अथवा कटिङ द कर्नर भन्छ अङ्ग्रेजीमा, भनेको चाहिँ त्यसको मतलब चाहिँ कुनै अनैतिक कुराद्वारा छोटो बाटो अपनाएर, तर जुन चाहिँ नियमभन्दा फरक छ। धेरैचोटि समाजमा मान्छेहरूले धनी बन्नलाई, नेता बन्नलाई धेरै किसिमको कुरा गर्छन् पैसा कमाउनलाई, तर जो मान्छे ख्रिस्टलाई पछ्याउँछ उसले सर्टकट गर्दैन, उसले इमान्दारपूर्वक सही कुरा पालन गर्छ। मतलब खेलको नियम उसले भङ्ग गर्न सक्दैन। जसरी खेलाडीले जित हासिल गरेर तकमा पाउन खेलेको सबै नियम, खेलको सबै नियम ठिकसँग पालन गर्नै पर्छ, कुनै नियम उल्लङ्घन गरेमा डिस्क्वालिफाइड हुन्छ, त्यस्तै किसिमले क्रिस्चियनले विजयी जीवनको निम्ति कुनै पनि नैतिकता, चरित्र र अपवित्रताका कुराहरू, अनैतिकताका कुराहरू गर्न सक्दैन, त्यसलाई त्यागेर ऊ चाहिँ पूर्ण रूपमा परमेश्वरको व्यवस्थामा समर्पित हुनु पर्यो, उहाँको वचनअनुसार जिउनु पर्यो, उहाँको पछि त्यसरी लाग्नु पर्यो, अनि आत्मिकी नियमहरू पालन गर्नु पर्यो, अनि पवित्रताको बाटो हिँड्नु पर्यो। उहाँ त्यो सबै कुरा ग्रहण गरेर ऊ चाहिँ आत्मिक रूपमा योग्य हुनु सक्छ। मोरल सर्टकट भन्छ अर्को एउटा, मोरल सर्टकट भन्यो। त्यस कारणले कतिचोटि मान्छेहरूले अब चर्चकै सम्बन्धको कुरा गर्दै गर्दाखेरि मान्छे अगाडि उभिएर प्रचार गर्न पाए, अगाडि उभिएर लिड गर्न पाए, बाजा बजाउन पाए, आफैलाई सफल ठान्छन्, तर त्यो अगाडि उभिनलाई चाहिने योग्यता उनीहरूमा हुँदैन। अनि कुनै पनि अगुवा जसले मण्डलीको अगुवाई गर्नुपर्छ, उसमा समझ हुनुपर्छ कि कुन व्यक्ति अगाडि उभिनु मिल्छ, कसले परमेश्वरको वचन प्रचार गर्न मिल्छ। यदि हामीले यो कुराहरू गर्न सकेनौँ भने हामीले खास परमेश्वरको अगुवाई गर्न सक्दैनौँ। त्यसैले मानिसले सबै खराबी त्यागेर असल क्रिस्चियन हो भने येशु ख्रिस्टलाई पुरा हृदयले पछ्याउन सक्नुपर्छ, सबै परमेश्वरको वचनको नियमअनुसार अगाडि बढ्नुपर्छ, जस्तो ख्रिस्ट प्रतिको पहिलो प्रेम स्थापित गर्नुपर्छ। होइन, एफिसीको मण्डलीलाई प्रकाशको 2 अध्यायमा भनेको जस्तै पहिलो प्रेम उनीहरूलाई उनीहरूमा हुनुपर्छ, जस्तो मत्ती 22:35 हामीले सिक्छौँ नि परमेश्वरलाई पुरा हृदयले प्रेम गर्ने, पुरा समाजले प्रेम गर्ने। वास्तवमा कुनै पनि व्यक्ति यो कुरो चाहिँ पहिला नभइकन, न त मण्डलीको अगाडि उभिएर प्रचार गर्न, न चाहिँ लिड गर्न, न बाजा बजाउन, न गवाही दिन, कुनै कुराको लागि योग्य छैन। जब त्यो व्यक्तिको जीवनमा पहिलो कुरा ख्रिस्ट हुनुहुन्न, उसले परमेश्वरलाई पहिलो महिमा दिँदैन, पहिलो महत्त्व दिँदैन, अरू कुराभन्दा परमेश्वरलाई पहिलो इज्जत दिँदैन, भनेको मतलब जब उसको स्वार्थी कुरा आउँछ, मण्डलीको कुरा छोडेर अर्को कुरा पछि लाग्छ, यो कुरो महत्त्वपूर्ण हो, हामीले यो कुरो सिक्नुपर्छ। त्यस कारणले पावलले के अरे यहाँनिर बलियो हुने कुरामा एउटा खेलाडीले जस्तै अनुशासित र त्यसको नियमहरूलाई पछ्याउने कुरा बताएका छन्, त्यस्तै पावलले तेस्रो कुरा, तेस्रो उदाहरण चाहिँ किसानको उदाहरण, होइन, किसानहरू जस्तै बलियो हो। वास्तवमा किसानको बारेमा हामी गाउँमा हुर्केको मान्छेलाई धेरै कुरा थाहा छ, अनि किसानको कुरा गर्दाखेरि यहाँनिर 2 तिमोथी 2:6 यस्तो लेखेको छ, परिश्रम गर्ने के भन्छ, परिश्रम गर्ने किसानले नै बालीको पहिलो हिस्सा पाउनु पर्दछ। कि हामीलाई थाहा छ कुनै पनि किसानको, किसान खेती किसानी गर्नु भनेको कति परिश्रम गर्नुपर्छ, होइन, खेती किसानी गर्ने कुरा। यहाँ किसानको उदाहरण भन्ने बित्तिकै के हुन्छ, मेहनत भन्ने कुरा अर्को कुरा हो। किसान भन्ने बित्तिकै मेहनतको कुरा आउँछ, धीरजको कुरा आउँछ, रोपेकै दिन मकै उम्रेर घोगा फल्दैन, त्यसलाई त कतिचोटि उकेर दिनुपर्छ, मल हाल्नुपर्छ, गोड्नुपर्छ, त्यसपछि झार उखाल्नुपर्छ, त्यसपछि पर्खिनुपर्छ, होइन, धेरै बल्ल पछि के भन्छ बाँदरले खान्छ आजकल त, होइन, बाँदर पनि गाउँ गाउँमा धेरै छ। त्यस कारणले मकै खानलाई धेरै गाह्रो छ किसानलाई, होइन। त्यसैले यहाँ किसानको उदाहरण एउटा बलियो हुने कुरामा, होइन, पावल भन्छन् प्रभुमा बलियो हुन क्रिस्चियनले मेहनती हुनुपर्छ, त्यो मेहनती निस्वार्थी मेहनती। हामी लापरवाही गर्ने गर्छौँ भनेदेखि त्यो मेहनती होइन, उसले बाली खान पाउँदैन। कसैले बाली खाने इच्छा गर्छन् रोप्नु पर्यो, होइन, येशु प्रभुले भन्नुहुन्छ नि नरोपेर बालीको कटनी गर्न चाहने फरिसीहरू भनेर, होइन, जसले जे रोप्या छ त्यही कटनी गर्छ भन्नुभएको छ येशु प्रभुले, होइन। अनि बाली भित्राउने समयमा, बाली भित्राउन बाली लगाउने समयमा ठिक किसिमले बाली लगाउने मात्रै होइन, त्यो बाली पाक्ने बेलासम्म जति पनि कुरा बालीको लागि उसले मेहनत गर्नु त्यो सबै कुरा गरेको हुनुपर्छ, नत्र भने सही हिसाबले उसले बाली भित्राउन सक्दैन। त्यसैले यो किसानको यो उदाहरण हामी ख्रिस्टमा बलियो हुने कुरा, हाम्रो विश्वासमा वृद्धि हुने कुरासँग सम्बन्ध राख्दछ, हाम्रो गवाहीकोसँग सम्बन्ध राख्छ। यसै प्रकारले क्रिस्चियनले आत्मिकी कुरा पाउन, स्पिरिचुअल हार्भेस्ट भन्छ, होइन, भनेको चाहिँ आत्मिकी कुरालाई भित्राउनलाई, उत्पादन गर्नलाई आत्मिकी बिउ समयमा गम्भीर रूपले लगाउनु पर्छ। जुन कुरा सत्यता र अनुशासनमा लगाएको हुनुपर्छ। प्रभुले भन्नुभयो, जे रोपिन्छ त्यही त्यसैको कटनी गरिन्छ। अनि प्रभुमा बलियो हुन क्रिस्चियनले मेहनती भएर के गर कसरी रोप्न सक्छ? परमेश्वरको वचनलाई सही प्रकारले अध्ययन गर्नुपर्छ, दिमाग दुख्ने गरी, होइन? तपाईँलाई म यो जुन सिकाइरहेको छु नि, धेरै छोटो अलिकति, तर मैले पुरा हृदय दिएर मन दिएर नसिक्यो भने सिक्न सकिँदैन। बल्ल म सिक्छु, होइन, तपाईँलाई म बताउन सक्छु। त त्यो सिकेको कुरा मेरो जीवनमा मैले लगाएन भने मलाई केही फाइदा हुँदैन, होइन? परमेश्वरसँग त्यो, त्यस कारण परमेश्वरको वचन अध्ययन गर्ने गहिराईमा, त्यसलाई राम्रोसँग बुझ्ने, प्रार्थना गर्ने, प्रार्थनाको कुरा गर्दै गर्दाखेरि प्रार्थना भनेको चाहिँ परमेश्वरसँग माग्ने कुरा होइन, प्रार्थना भनेको चाहिँ परमेश्वरको इच्छामा आफैलाई समर्पण गर्ने कुरा हो। अर्को कुरा चाहिँ पश्चातापी हृदय लिएर परमेश्वरको अगाडि जानुपर्छ प्रार्थना गर्नुभन्दा पहिला। मनमा विभिन्न किसिमको बोझ लिएको छ, जीवनभरि विभिन्न किसिमका घैमल अन्धकारको हृदय छ, मान्छेहरूसँग सम्बन्ध बिगारेको छ, परमेश्वरको अगाडि परमेश्वरले उसलाई स्वीकार्नु हुँदैन। बाहिर खालि देखावटी कुरा हुन्छ। परमेश्वरसँग साँच्चो प्रार्थना के अरे सम्बन्धमा प्रार्थना हुनलाई, परमेश्वरको महिमा हुनलाई के हुनुपर्छ? पहिला आफ्नो हृदय सफा हुनुपर्छ, पश्चाताप हुनुपर्छ, परमेश्वरको रगतले हामीलाई, येशूको रगतले हाम्रो हृदय धोइनुपर्छ। कुनै पनि व्यक्ति दोषी हृदय लिएर परमेश्वरको अगाडि जानु त सक्छ, तर त्यो दोषबाट उसले पश्चाताप गर्नुपर्छ, धोइनुपर्छ, तब मात्र उसले प्रार्थना गर्न सक्छ। अनि कतिचोटि हामीले यो कुरा ध्यान दिँदैनौँ, खालि मुखले बाहिर अरूलाई देख्ने गरी गर्छौँ, हृदयभित्र के भइरहेको छ थाहा छैन। त्यसैले निस्वार्थ रूपले परमेश्वरको सेवा र अरूको सेवा हामीले गर्नुपर्छ। मान्छेलाई सेवा गर्दाखेरि पनि त्यसबाट केही पाउने आशाले, अरू मान्छेलाई देखाउने आशाले हुँदैन, निस्वार्थले परमेश्वरमा भरोसा गरेर प्रभुको महिमाको लागि हामीले सेवा गर्नुपर्छ। देखावटी रूपमा पाखण्डी हृदय लिएर गरेको काम व्यर्थ मात्र होइन, गलत हुन्छ। प्रभुमा साक्षी हामीले हुनलाई चाहिँ उहाँको विषय अनुसार, वचन अनुसार जानु पर्यो। क्रिस्चियन जीवनका कुरामा धनको र पदको कुनै पनि अलमल हुनु पर्दैन, उनीहरूले सेवा नत्र भने उनीहरूको सेवा व्यर्थ हुन्छ। प्रभुको परीक्षामा उनीहरू पर्ने छन्। अनि कतिचोटि बाइबलमा छ नि, हामीले गरेको जे जे काम छ क्रिस्चियनमा पनि, क्रिस्चियनले गरेको काम पनि परमेश्वरको रेकर्डमा लेखिएको हुन्छ। हामीले गलत काम गरे पनि, ठिक गरे पनि, हामीले ठिक गऱ्यौँ भने परमेश्वरबाट इनाम पाउँछौँ, त्यो कुरो बाइबलमा छ। तारा झैँ चम्किने कुरा छ, तर गलत कुरा गऱ्यो भने त्यो हिसाब दिनुपर्छ, हामी जाँचमा पर्छौँ, परमेश्वरको येशू प्रभु न्यायाधीश हुनुहुन्छ। त्यसैले हाम्रो मोटिभ भन्छ, हाम्रो धारणा के छ, त्यो सबभन्दा महत्त्वपूर्ण हुन्छ। क्रिस्चियन जो सिपाही जस्तो अनुशासित छ, अनि एउटा किसान जस्तो मेहनती छ, खेलाडी जस्तो एकदमै परिश्रमित छ, सही किसिमले व्यवस्था पालन गर्छ भने ऊ प्रभुमा मजबुत र बलियो हुन सक्छ, होइन? त्यस कारणले हामीले परमेश्वरको वचनमा यो कुरो प्रष्टसँग देख्छौँ। त्यसैले तपाईँले दोस्रो तिमोथी 3:15-17 हेर्नुभयो भने, त्यो पढेर म सिद्धाउँछु। अनि त्यहाँ यस्तो लेखिएको छ, तिमी बाल्यकालदेखि धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रिस्ट येशूमा भएको विश्वासद्वारा परमेश्वरको निम्ति तिमीलाई शिक्षा दिन सक्छ। सम्पूर्ण पवित्र धर्मशास्त्र परमेश्वरको प्रेमबाट भएको हो, र यो सिकाउनलाई, अर्थ दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्। त्यसकारणले यो पद अनुसार नि के भयो, हाम्रो बल, हाम्रो सिद्धता परमेश्वरको वचनबाट आउँछ। जो वचनलाई हामीले पहिला वचन खोल्दाखेरि नै आफैलाई तयार गरेर हामी परमेश्वरको आवाज सुन्नलाई र त्यसलाई पालन गर्नलाई तयार हुनुपर्छ। हुन्छ, धन्यवाद।